नमस्कार। कृष्ण सार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा राकेश मिश्र र तुला अधिकारीको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
बाँकेका टिकट आकाङ्क्षी जति राजधानीमा, बर्दिया माओवादीमा मनमुटा, कैलालीमा उम्मेद्वार छनौट गर्न सकस।
समानुपातिको बन्द सूचीमा को परे, जिल्लाका पार्टी तह नै अनभिज्ञ, 45 दलद्वारा सूची पेश।
मध्यपहाडी क्षेत्रमा लिफ्ट सिँचाइ योजना सञ्चालनको तयारी, जुम्लामा जलवायु सम्मेलन, पर्वतीय र हिमाली क्षेत्रका सवालमा बहस।
र बाँकेमा सहकारी मार्फत 40 अर्ब 23 करोड ऋण लगानी, दशकपछि दैलेखवासीले शुद्ध खानेपानी पाउने, नेपालगञ्जमा व्यवस्थित वधशाला नहुँदा सहर दुर्गन्धित।
तिसा ज्वेल्स प्रालीको तर्फबाट यहाँहरू समक्ष विजया दशमी, तिहार तथा छठको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। साथै यस शुभ अवसरको उपलक्ष्यमा यही भाद्र 19 गतेदेखि कार्तिक 15 गतेसम्मका लागि तिसाको हरेक 1 लाख र सो भन्दा माथिका हिराको गर गहनाको खरिदमा सुनको सिक्का र गहना उपहार पाउनुहुने जानकारी गराउँदछौँ।
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जित ज्वेलर्समा पनि सम्पर्क नम्बर 081-523-128।
पश्चिम डायरीको सुरुमा बाँकेका टिकट आकाङ्क्षी जतिको राजधानीमा लड्को भएको खबर छ र बर्दिया र कैलालीमा उम्मेद्वार छनौट गर्न सकस भएको खबर छ। सुरुमा टिकट माग्न आकाङ्क्षीहरू राजधानीमा सम्बन्धी सन्दर्भ। कङ्ग्रेसका क्षेत्रीय सभापति माधवराम खत्रीको दैनिकी अचेल राजधानीमा पार्टी केन्द्रीय कार्यालय र नेताको निवासमा बितिरहेको छ। आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्र नम्बर 1 बाँकेबाट प्रत्यक्षमा सिफारिस परेपछि उहाँ एक साता अघि राजधानी पुग्नु भएको हो। त्यस्तै एमाले नेता सूर्य ढकाल क्षेत्र नम्बर 1 प्रतिनिधि सभाको प्रत्यक्षतर्फ सिफारिसमा परेका मध्ये एक हुनुहुन्छ। पार्टीले सिफारिस गरेर नामावली केन्द्रमा पठायो, उहाँ पनि नामावली सँगसँगै राजधानी पुग्नुभयो। उहाँ यतिखेर राजधानी स्थित केन्द्रीय कार्यालय र नेताका घर दैलो धाइरहनु भएको छ। आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिफारिसमा नेपाली कङ्ग्रेस, एमाले, माओवादी केन्द्र लगायत दलका नेताको सिफारिस परेका नेताहरूको राजधानीमा उइरो लागेको छ। पार्टीले प्रत्यक्षतर्फको उम्मेद्वार टुङ्गो लगाउने समय अझै बाँकी रहेकाले टिकटका आकाङ्क्षीले पार्टी कार्यालय र नेताको घर दैलोमा धाइरहेका हुन्। पार्टीका जिल्ला नेतृत्वले टिकट बाँड्ने जिम्मा केन्द्रलाई सुम्पेपछि आकाङ्क्षीहरू पनि केन्द्रतिर आकर्षित भएका हुन्। अर्जुन ओलीले आजको नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
यता बर्दिया जिल्लामा प्रतिनिधि सभाका सदस्यका 2 निर्वाचन क्षेत्र तोकिएको छ। एमाले र माओवादी केन्द्रबीच प्रतिनिधि सभा र प्रदेश सभा र निर्वाचनमा तालमेल भएपछि बर्दिया एमाले प्रतिनिधि सभा सदस्यमा क्षेत्र नम्बर 1 वामदेव गौतमलाई उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको छ। गौतम चुनावको तयारीमा जुटिसक्नु भएको छ। गौतम उक्त क्षेत्रबाट 6 चुनाव लडिसक्नु भएको छ। 4 सोही क्षेत्रबाट गौतमले चुनाव जित्नु भएको हो। वाम एकतापछि क्षेत्र नम्बर 2 माओवादी केन्द्रको भागमा परेको छ। यो क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेद्वार बन्न माओवादी केन्द्रका नेताबीच हानथाप हुन कार्यकर्ता तहमै मनमुटाव उत्कर्षमा पुगेको छ। उता नेपाली कङ्ग्रेस बर्दियाले निर्वाचन क्षेत्र नम्बर 2 प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आर्जु देउवा राणालाई प्रतिनिधि सभा चुनावमा उम्मेद्वार बनाउन सर्वसम्मत सिफारिस गरेको खबर आजको नागरिकमा निर्मल घिमिरेले लेख्नु भएको छ। यता धनगढीमा तालमेल गरेर चुनाव लड्ने घोषणा गरेको नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश नम्बर 7 छुट्टा छुट्टै उम्मेद्वार सिफारिस गरेका छन्। नेकपा एमाले प्रदेश नम्बर 7 प्रतिनिधि सभा प्रदेश सभाका लागि 276 उम्मेद्वार सिफारिस गरेको एमाले प्रदेश कार्यालयका सचिव दिनेश चन्द्र सुवेदीले बताउनु भयो। प्रतिनिधि सभाका प्रत्यक्षतर्फ 36 र समानुपातिकतर्फ 48 नाम सिफारिस गरिएको छ। यसै गरी प्रदेश सभामा प्रत्यक्षतर्फ 96 र समानुपातिकतर्फ 96 उम्मेद्वारको नाम सिफारिस गरिएको उहाँले बताउनु भयो। यसै गरी माओवादी केन्द्रको पनि प्रदेश नम्बर 7 9 जिल्लाबाट सबै क्षेत्रका उम्मेद्वारको सिफारिस प्रदेश समितिमा पठाइएको छ। नेपाली कङ्ग्रेसले केन्द्रले सर्वसम्मत उम्मेद्वार सिफारिस गर्न वा सर्वसम्मति नजुटे 3 नाम सिफारिस गर्न परिपत्र गरे पनि सहमति नजुट्दा 3 बढी इच्छुक उम्मेद्वारको नाम केन्द्रमा पठाएको छ। दिलबहादुर छत्यालले नागरिकमा खबर लेख्नु भएको छ।
2064 सालको संविधान सभा निर्वाचनमा 54 दलले समानुपातिक निर्वाचनमा उम्मेद्वारको बन्दसूची बुझाएका थिए। त्यसमध्ये 25 दलका उम्मेद्वार निर्वाचित भए। 2070 संविधान सभा निर्वाचनमा 122 दलले समानुपातिक निर्वाचनमा उम्मेद्वारको सूची बुझाएका थिए। आगामी निर्वाचनका लागि भने निर्वाचन आयोगमा दर्ता भएका 88 45 दलले समानुपातिक निर्वाचनमा उम्मेद्वारको बन्दसूची बुझाएका छन्। योगेश ढकालले आजको नयाँ पत्रिका दैनिकमा खबर लेख्नु भएको छ। ती 55 पार्टी यस्ता छन्: ग्रीन पार्टी नेपाल, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, राष्ट्रिय जनता दल नेपाल, चुरे भावर लोकतान्त्रिक पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाली युवा किसान पार्टी, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी, तामसालिङ लोकतान्त्रिक पार्टी, नेपाली कङ्ग्रेस, नेपाल समावेशी पार्टी, नेपाल समाजवादी पार्टी लोहियावादी, जनशक्ति नेपाल, जनतान्त्रिक पार्टी नेपाल, राष्ट्रिय शिवसेना पार्टी र नागरिक पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, देशभक्त समाज, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी, देशभक्त लोकतान्त्रिक पार्टी, बहुजन शक्ति पार्टी, दलित मुस्लिम जनशक्ति पार्टी, संघीय समाजवादी फोरम नेपाल, नेपाल जनता पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुवट, युवा नेपाल पार्टी, राष्ट्रिय जनमोर्चा, लिबरल डेमोक्रेटिक पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चाले बन्द सूचीमा नाम बुझाएका छन्। त्यसै गरी नयाँ शक्ति पार्टी नेपाल, हाम्रो पार्टी, नेपालवाद, आमूल परिवर्तन, मसिहा पार्टी नेपाल, नेपाल दर्शन, राष्ट्रिय प्रजातन्त्र पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक, नेकपा एमाले, संघीय खुम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, राष्ट्रिय त्रिशूल बहुजन समाजवादी पार्टी, नेकपा माले समाजवादी पार्टी, नेपाल नौलो जनवादी पार्टी, नेपाल लोकतान्त्रिक फोरम, नेकपा माओवादी केन्द्र, नेपाल सुकुम्बासी पार्टी लोकतान्त्रिक, नेपाल लोकतान्त्रिक जनता कङ्ग्रेस, नेपाली जनता दल, नेपाली काङ्ग्रेस बिपी, राष्ट्रिय मुक्ति आन्दोलन, राष्ट्रिय समाजवादी पार्टी नेपाल, नेपाल दलित पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी, विवेकशील साझा पार्टी, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल र नेपाल राष्ट्रिय पार्टी रहेका छन्। आजको कान्तिपुरमा खबर छ।
यस्तै राजनीतिक दलहरूले हिजो आइतबार निर्वाचन आयोगमा समानुपातिक उम्मेद्वारको बन्द सूची बुझाएका छन्। तर कस कसको नाम बुझाइयो भन्ने बारे जिल्ला स्थित नेतृत्वले खुलाउन चाहिरहेका छैनन्। बाँकीका मुख्य ठुला दल नेपाली कङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र तीनवटै दलको नेतृत्व समानुपातिक सूची खुलाउन चाहेनन्। सम्बद्ध स्रोतका अनुसार सबै भागभण्डा मिलाएर सूची बुझाउन नसकेपछि संशोधनको म्यादभित्र नयाँ नाम जान सक्ने सम्भावनाका कारण नेतृत्वले नाम दिन नचाहेको हो आजको दैनिक नेपालगञ्जमा खबर छ।
नेपाली कङ्ग्रेसबाट निस्किएर मधेसवादी राजनीतिमा लागेको करिब एक दशकपछि विजय कुमार गच्छदार फेरि काङ्ग्रेसमै फर्किने हुनुभएको छ। संघ प्रदेश चुनावको पूर्व सन्ध्यामा सुरु भएको दलहरू बीचको ध्रुवीकरण र एकीकरणकै बीच गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले काङ्ग्रेससँग एकता गर्ने निर्णय गरेको हो। एकता घोषणा आज प्रधानमन्त्री निवास बालुवाटारमा हुने तय भएको कङ्ग्रेस केन्द्रीय सदस्य एवं अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभएको खबर कुलचन्द्र र यज्ञेशले कान्तिपुरमा लेख्नु भएको छ। पश्चिम डायरीमा बाढी प्रभावित क्षेत्रमा महिला तथा बालबालिका कार्यालयका प्राथमिकता।
त्यस क्षेत्रमा महिला बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका क्षेत्रहरूलाई प्राथमिकताका साथ ती कार्यहरूमा संलग्न गराइनुपर्छ वा त्यहाँ प्रोटेक्सनको नजरले हेरिनुपर्छ भन्ने हाम्रो प्राथमिकता हो।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हात जोड्ने तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग असहाय एकल महिला मुक्त कमैया हलिया ज्येष्ठ नागरिक प्रेस मजदुर रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके
फोन नम्बर 081414007 र 98482363।
बीएससीसीएसआईटीमा फर्ना खुल्यो। एस महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा त्रिवी अन्तर्गत जुनसुकै क्याम्पसबाट फारम भरी प्रवेश परीक्षामा पास गरेका विद्यार्थीहरूको भर्ना सुरु गरिएको छ। फर्स्ट कम फर्स्ट बेसिसमा भर्ना हुने, सिट संख्या सीमित भएको हुँदा आफ्नो भर्ना सुनिश्चित गर्न सूचित गरिन्छ। कक्षा यही कार्तिक 19 गतेदेखि सञ्चालन हुने बेहोरा जानकारी गराइन्छ। यसका साथै त्रिवीको निर्णय अनुसार व्यवस्थापन संकाय अन्तर्गत बिपिए ब्याचुलर अफ पब्लिक एडमिनिस्ट्रेसन, मानविकी संकाय अन्तर्गतको बिसिए ब्याचुलर अफ कम्प्युटर रजिस्टर एप्लिकेशन कार्यक्रमको यसै शैक्षिक सत्रको भर्नाका लागि फारमहरू वितरण भइरहेको समेत सहर्ष जानकारी गराउँदछौ। क्याम्पस प्रमुख महेन्द्र बहुमुखी क्याम्पस त्रिवी नेपालगञ्ज, सम्पर्क नम्बर 98582548।
दाई सन्चय हुनुहुन्छ? बधाई छ है हजुरलाई, चुनाव जित्नु भएछ नि। अब त नीति नियम योजना कार्यक्रम तथा बजेट पनि स्थानीय तहको सरकारले नै बनाउँछ रे नि, हो त दाई?
हो नि बहिनी, बरु तपाईँले पनि अपाङ्गता क्षेत्रमा के काम गर्न आवश्यक छ तुरन्त योजना बनाएर जनप्रतिनिधिहरूलाई दिइहाल्नुहोस् है। अब त जनताले घर दैलोमा नै आफ्नो अधिकार लिनु पाउनु भएका छन् नि।
हुन्छ नि दाई, म आज नै सबै अपाङ्गता भएका महिलाहरूसँग छलफल गरी योजना बनाउनतिर लागिहाल्छु। बरु मलाई ढिलो भयो, सबैलाई खबर पनि गर्नु छ, त्यसैले म हिँडेँ है त।
कतै तपाईँले पनि आफ्नो स्थानीय तहको नीति नियम र योजना बनाउँदा अपाङ्गता भएका महिलाहरूलाई छुटाइरहनु भएको त छैन?
तपाईँ हामी सबै मिली अपाङ्गता भएका महिलाहरूको मानव अधिकार स्थापित गर्न आजदेखि आफ्नो ठाउँबाट लागौँ।
सिबिएमको सहयोगमा नेपाल अपाङ्ग महिला संघ।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
बाँकेमा साउनको अन्तिम साता आएको बाढीबाट महिला, बालबालिका र अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरू बढी प्रभावित भएका छन्। बाढी प्रभावित क्षेत्रमा महिला तथा बालबालिका कार्यालयको पहल र प्राथमिकताबारे जानकारी दिँदै महिला विकास अधिकृत सुनिता केसी।
हामीले प्रोटेक्सन क्लस्टरले आफ्नै एउटा प्रोटेक्सन प्लान तयार पारेको छ र सो प्रोटेक्सन प्लानमा जहाँ यो बाढीबाट प्रभावित भएका थिए त्यस ठाउँमा बालबालिका र महिलाहरूलाई साइको सोसल काउन्सिलिङको आवश्यकता जसलाई छ त्यो आवश्यकता कहाँ कहाँ छ भनेर विश्लेषण गर्ने र त्यसका लागि जहाँ आवश्यकता रहेको हुन्छ साइको सोसल काउन्सिलिङको त्यसका लागि काउन्सिलिङ प्रदान गर्ने कामहरू भइरहेको छ र सँगसँगै काउन्सिलिङको सम्बन्धमा प्रभावित क्षेत्रकै विशेषतः त्यस क्षेत्रमा क्रियाशील महिलाहरूलाई नै लक्षित गरेर उहाँहरूलाई साइकोसोसल काउन्सिलिङ तालिम प्रदान गर्ने र उहाँहरूले फेरि आफ्नै क्षेत्रमा गए प्रभावित बालबालिका र महिलाका लागि काउन्सिलिङ गर्ने, उहाँहरूले काउन्सिलिङ गर्न गरिसके पश्चात त्योभन्दा अझ माथिल्लो स्तरको काउन्सिलिङको आवश्यकता परेमा एक्सपर्टमा रेफर गर्ने लगायतको कामहरू अहिले सञ्चालन हुँदैछन्।
बाढी प्रभावित क्षेत्रमा महिला तथा बालबालिका कार्यालयको प्राथमिकता के हो?
बाढी प्रभावित क्षेत्र होस् वा अन्य जुनसुकै किसिमको जोखिमहरू, चाहे आग लागि होस् चाहे भूकम्प होस्, यस्ता जुनसुकै प्रकोपहरू जाँदा पनि महिला तथा बालबालिका कार्यालयले खेल्ने रोल भनेको प्रोटेक्सनको रोल खेल्छ। प्रोटेक्सन भनेको त्यस्तो क्षेत्र प्रकोपको समयमा वा सङ्कटको समयमा, विपदको समयमा महिला, बालबालिका वा संरक्षणविहीन अवस्थामा रहेका व्यक्तिहरूलाई संरक्षण प्रदान गर्ने कार्यालयको सबैभन्दा ठुलो महत्त्वपूर्ण भूमिका हुन्छ। जस्तो यस समयमा मानव बेचबिखनको घटनाहरू हुनसक्छ, मानिस ओसार पसारका घटनाहरू पनि हुन सक्छन्, त्यसै समयमा लैङ्गिक हिंसाका घटनाहरू हुन सक्छन्। यस्ता घटनाहरू नहुन् र यस्ता घटनाहरूबाट संरक्षण प्रदान गर्ने काम महिला तथा बालबालिका कार्यालयको रहन्छ भने सँगसँगै त्यस क्षेत्रमा जहाँ राहत वितरण हुँदैछ, जहाँ उद्धारको कार्यहरू हुँदैछ, पुनस्थापनाको कार्यहरू हुँदैछ, त्यस क्षेत्रमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका क्षेत्रहरूलाई प्राथमिकताका साथ ती कार्यहरूमा संलग्न गराइनु पर्छ वा त्यहाँ प्रोटेक्सनको नजरले हेरिनुपर्छ भन्ने हाम्रो प्राथमिकता हो।
बाढीबाट चाहिँ धेरैजसो महिला तथा बालबालिकाहरू चाहिँ प्रभावित भएका छन्। पहिलो चरणको राहत चाहिँ बाढी पनि सकिएको छ, अब जाडो महिनालाई लक्षित गरेर के छ योजना?
हाम्रो यो प्लान, प्रोटेक्सन प्लान भनेको तत्कालीन अवस्थामा गरिने प्लान थियो र यो प्लानमा हामीले बाढीबाट प्रभावितहरूका लागि मात्रै प्लान गरेका थियौँ र जाडो महिनाको लागि हाम्रो त्यो प्रोटेक्सन प्लानमा समावेश भएको छैन र हामी यो प्रोटेक्सनसँग सम्बन्धित सरकारवाला अन्य निकाय वा सङ्घ संस्थासँग समन्वय गरेर प्लान जाडो महिनाका लागि के गर्न सकिन्छ भन्ने प्लान बनाउने तयारीमा छौँ। हामी तिहार लगत्तै यसको मिटिङ बसेर के गर्न सकिन्छ फाइनलाइज गर्नेछौँ।
सरकारले चाहिँ राहत स्वरूप चाहिँ अब चामल र अन्य बाहेक भन्दा पनि सरकारले प्रति परिवार चाहिँ उपलब्ध गराउने भनेर पहिलो चरणको जिल्ला प्रशासन मार्फत यो रकम पनि अहिले चाहिँ बाँडिरहेको छ। विशेष अब यो महिला तथाबाट खान नपाएको अवस्था पनि थियो, त्यो अवस्थामा चाहिँ महिला विकास कार्यालयले के गर्यो?
जति बेला बाढीबाट प्रभावित भयो यो क्षेत्र, सो क्षेत्रमा हामीले खान नपाएको अवस्थामा तत्काल कहाँ कहाँ त्यस्तो अवस्था देखा पर्छ त्यो अवस्थालाई पूर्ति गर्नका लागि वा त्यहाँ खाना खाद्यान्न पुरा गराउनका लागि विभिन्न सङ्घ संस्थाहरूको समन्वयमा र कृषि खाद्य क्लस्टर कृषि विकास कार्यालयसँग समन्वय गरेर जहाँ पुगेको छैन त्यहाँ पुर्याउने समन्वय गरेका थियौँ र सचेत गराउने खालको कार्यक्रमहरू हामी ल्याउने योजनामा छौँ।
महिला तथा बालबालिका कार्यालय बाँकेका महिला विकास अधिकृत सुनिता केसी र कमला हमाल। अब अर्को सन्दर्भ, जुम्लामा हिमाली र पर्वतीय क्षेत्रका मुद्दाबारे छलफल गर्न जलवायु परिवर्तन विज्ञहरूको सम्मेलन जुम्लाको खलङ्गामा हिजोदेखि सुरु भएको छ। आगामी कार्तिक तेस्रो सातादेखि जर्मनको बोनमा हुने जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसङ्घीय महासन्धिका पश्चिम मुलुकको 23 सम्मेलनको पूर्व सन्ध्यामा सम्मेलन आयोजना भएको हो। वातावरण मन्त्रालय र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र किडाक नेपालले यस क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाको सहकारीमा आयोजना गरेको दुई दिने सम्मेलनमा जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत सङ्घ संस्थाका विशेषज्ञ र सरोकारवालाहरूको सहभागिता रहेको खबर आजको कान्तिपुरमा अब्दुल्लाह मियाले लेख्नु भएको छ।
बाँकेमा सहकारी संस्था मार्फत वर्षदिनमा 40,23,21,00,000 रुपियाँ ऋण लगानी गरिएको छ। नेपालगञ्ज स्थित सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका अनुसार संस्थाहरू मार्फत 30,72,21,00,000 रकम बचत गरिएको छ। जिल्लामा 408 सहकारी सक्रिय रहेको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकामा 123 तथा सबैभन्दा कम नरेनापुर गाउँपालिकामा 10 सहकारी संस्था रहेका छन्। कान्तिपुरमा खबर छ।
सरकारले मध्यपहाडी क्षेत्रका जिल्लाहरूमा लिफ्ट सिँचाइ योजना सुरु सञ्चालन गर्ने तयारी गरेको छ। यही आर्थिक वर्षबाट सुरु गर्ने गरी सिँचाइ मन्त्रालयले आयोजनाको प्रस्ताव तयार पारेको हो। 5 वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना प्रस्तावमा मन्त्रालयले 5,50,00,000,000 रुपियाँको बजेट प्रस्ताव गरेको छ। मन्त्रालयका प्रवक्ता सागर कुमार राईले 35 जिल्लामा रहेका ठुला तथा मझौला नदीका टारहरूमा आयोजना सञ्चालन गर्न लागेको जानकारी दिनुभएको छ। आयोजना सञ्चालनका लागि प्रस्तावित जिल्लाहरूमा प्रदेश नम्बर 5 प्युठान, रोल्पा, अर्घाखाँची, पाल्पा र गुल्मी, प्रदेश नम्बर 6 दैलेख, जाजरकोट, रुकुम र सल्यान तथा प्रदेश नम्बर 7 डडेलधुरा, दार्चुला, डोटी, बझाङ, बाजुरा, बैतडी र अछाम जिल्लामा पनि यो आयोजना सञ्चालन गर्ने मन्त्रालयको प्रस्ताव छ। तराईका 23 जिल्लामा सौर्य ऊर्जा मन्त्रालयले तराई मधेसका 23 जिल्लामा भूमिगत जल सिँचाइका करिब 2 अर्ब रुपियाँको सोलर जडान गर्ने तयारी पनि गरेको खबर आजको नागरिकमा छापिएको छ।
व्यवस्थित वधशाला नहुँदा जथाभावी पशुवध गर्नाले नेपालगञ्जका विभिन्न क्षेत्रमा दुर्गन्ध फैलिने गरेको छ। वधशाला नहुँदा यहाँका राँगा मासु व्यवसायी मात्र नभई खसी र बङ्गुर मासु व्यवसायीले आफ्नो घरमा पशुवध गरेर बजारमा पठाउने गरेका छन्। नेपालगञ्ज उपमहानगरपालिकाभित्र व्यवस्थित वधशाला नहुँदा उपभोक्ता दूषित मासु खान पनि बाध्य छन्। आजको रितम्बरा दैनिकमा खबर छ। त्यस्तै नेपाल भित्रिँदै गरेको ठूलो परिमाणको मासु नेपालगञ्ज भन्सार कार्यालयले सीमाबाट नियन्त्रणमा लिएको छ। भारतको दिल्लीबाट भित्राइँदै गरेको 15 टन मासु HR55N5240 नम्बरको भारतीय ट्रक पनि भन्सार कार्यालयले नियन्त्रणमा लिएको खगेन्द्र दाहालले सद्भाव दैनिकमा लेख्नु भएको छ। पश्चिम डायरीमा मानव बेचबिखन नियन्त्रणका उपाय,
मानव बेचबिखन कुरा न्यूनीकरण गर्न सकिन्छ, त्यसको लागि बढीभन्दा बढी जनचेतना अभिवृद्धि गर्ने र जनतालाई यदि कुनै घटना घट्यो भने रिपोर्टिङ कहाँ गर्नुपर्छ भन्ने कुराको सचेतना जनाउन अत्यन्त महत्त्वपूर्ण छ जस्तो लाग्छ।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय बागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घण्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा
सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि, सम्पर्क नम्बर 98483553523।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। अब बाँकी खबर। मानव बेचबिखन नियन्त्रणबारे सरकारी र गैर सरकारी क्षेत्रबाट निरन्तर प्रयास भइरहेको छ, तैपनि मानव बेचबिखनका घटना बढ्दै गएका छन्। मानव बेचबिखन विरुद्ध काम गर्दै आएको संस्था थ्री एन्जल्सले नेपालगञ्जमा बेचबिखन न्यूनीकरणबारे हिजो गरेको जिल्ला स्तरीय समन्वय बैठकमा सहभागी सरकारवालाहरूको मानव बेचबिखन नियन्त्रणको उपायबारेका धारणासहित सुनौ आजको नागरिक आवाज।
म कमला पन्त, साथीमा काम गर्छु। विविध स्वरूपहरूको विश्लेषण गर्नुपर्छ। दलाल हामीभन्दा एक कदम अगाडि छ र ऊभन्दा अगाडि आउनको लागि हामीसँग पूर्ण रूपमा समन्वय, सहकार्य र कानुनमा भएका यथावत सङ्घ समूहहरूको राम्रो परिचालन र कानुनको प्रभावकारिता पूर्वक कार्यान्वयन भयो भने यसलाई न्यूनीकरण गर्न अवश्य सकिन्छ।
म सपना भट्टराई, गैसेस महासङ्घबाट। कुमानवले गर्ने कुकृत्यजन्य व्यवहार हो, त्यो व्यवहारलाई व्यवसाय र पेसा बनाइएको छ र त्यसैले चाहिने मानव बेच्न उनीहरू एकातिर लागिरहेका छन् भने रोक्ने निकायहरू पनि प्रयासरत छन्। तर प्रयासरत रोक्ने निकायभन्दा दलाल र तस्करहरूको कदम एक कदम अगाडि भए हुनाले चाहिँ यो रोक्न सकिरहेको छैन।
मेरो नाम चाहिँ आशिष वर्मा होइन, म चाहिँ बाँकी युनिसेफ क्लबसँग आबद्ध छु। मानव बेचको कुरा न्यूनीकरण गर्न सकिन्छ, त्यो त्यसको लागि बढीभन्दा बढी जनचेतना अभिवृद्धि गर्ने र जनतालाई यदि कुनै घटना घट्यो भने रिपोर्टिङ कहाँ गर्नुपर्छ भन्ने कुराको सचेतना जनाउन अत्यन्त महत्त्वपूर्ण छ जस्तो लाग्छ।
राजन गौतम, प्रहरी निर्देशक, वडा प्रहरी कार्यालय बाँके। पनि हामी सबै एकै ठाउँमा जम्मा भएर काम गर्न नसकेको हो कि जस्तो लाग्छ। हामीसम्म आइपुग्ने घटनाहरू, उहाँको डाटा र हामीले काम गराएको कुरामा धेरै फरक पाउँछौँ हामीले।
म गङ्गाबहादुर खत्री, चेन्जर्स नेपाल फिल्ड कोअर्डिनेटर। सबै सरकारवालाहरूको पहल हुनुपर्ने आवश्यक छ र सीमित संस्थाहरू चाहिँ यसमा लागि परिरहेको अवस्थाले गर्दाखेरि र चाहिँ यसलाई न्यूनीकरण गर्नको लागि चाहिँ कठिनाइ चाहिँ भइरहेको छ।
म शोभा शाह, प्रमुख महिला विकास अधिकृत, महिला तथा बालबालिका कार्यालय बाँके। बेचबिखन दिन प्रतिदिन बढिरहेको विश्व र नेपाल र जताकतै भेटिएको छ। यसलाई अन्त्य गर्ने अथवा न्यूनीकरण गर्ने प्रयास पनि प्रशस्त भएका छन् र प्रत्येक व्यक्तिहरू चाहिँ यसको चाहिँ जागरुक हुनुपर्छ, सचेत हुनुपर्छ, नियम कानुनको बारेमा जानकारी हुनुपर्छ। भने अब यो बेचिन्छ भन्ने खालको भए चाहिँ त्यसलाई किन बेचिन्छ भने त्यसको निदान खोजेर त्यहीँनिर चाहिँ अन्त्य गरिनुपर्दछ र यसरी अगाडि जाने गर्नुपर्छ। अब
दशकदेखि चर्चामा रहेको सहारे वृहत खानेपानी आयोजना निर्माण अन्तिम चरणमा पुगेपछि स्थानीयले शुद्ध खानेपानी पिउने भएका छन्। यो दैलेखको खबर हो। आयोजना मार्फत 1803 घरलाई 24 घन्टा खानेपानी सुविधा पुर्याउने लक्ष्य राखिएको छ। आयोजनाको करिब 95% काम सकिएको स्थानीयले बताएका छन्। आजको कान्तिपुरमा खबर छ।
10 वर्ष सशस्त्र द्वन्द्वका पीडितले न्याय पाउन सकेका छैनन्। 4 महिना अघि प्रदेश स्तरमै सत्य निरूपण तथा मेलमिलाप आयोग टिआरसीको मुकाम स्थापना गरिए पनि मुद्दा अनुसन्धान निकै सुस्त छ। आयोगले हालसम्म एउटै मुद्दा पनि किनारा लाउन सकेको छैन। सुर्खेतमा रहेको यो आयोगको क्षेत्रीय प्रदेश स्तरीय कार्यालयमा 10 जिल्लाबाट 10,000+ उजुरी परेका छन्। कान्तिपुरमा खबर छ।
पञ्चेश्वर बहुद्देशीय परियोजनाको विस्तृत वातावरणीय व्यवस्थापन योजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। प्रभावित क्षेत्रका ग्रामीण भेगदेखि जिल्ला स्तरसम्म सुझाव सङ्कलन गरिएको छ। अबको 2 महिनामै योजना निर्माणको काम सकिने आजको कान्तिपुरमा कञ्चनपुरबाट भवानी भट्टले खबर लेख्नु भएको छ।
सरकारले हालै जारी गरेको पिछडिएको क्षेत्र सूचीकरणका विरुद्धमा सर्वोच्चमा रिट परेको छ। आर्थिक, सामाजिक तथा शैक्षिक दृष्टिले पछाडिएका कर्णाली, सुदूरपश्चिम लगायत क्षेत्रका नागरिकको समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिता हुन पाउने मौलिक हकबाट वञ्चित हुने गरी निर्वाचन आयोगद्वारा प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका 2074 अनुसूची 2 सूचीकृत पिछडिएको क्षेत्रको सूची बदर गरी पाउँ भनी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको पदम बडालले आजको नयाँ पत्रिका दैनिकमा लेख्नु भएको छ। जुम्लाको खबर छ, जुम्लाका किसानलाई धान काट्ने चटारो परेको छ। चैतमा बिउ राखेर जेठमा रोपिएको धान काट्न तयार भएपछि किसान खेतमा झरेका हुन्। गोविन्द देवकोटाले आजको अन्नपूर्ण पोस्टमा लेख्नु भएको छ।
खजुरा गाउँपालिकाले सञ्चालन गरेको विशेषज्ञ सहितको स्वास्थ्य शिविरबाट 1078 जना ज्येष्ठ नागरिक लाभान्वित भएका छन्। वडा वडामा सञ्चालन गरिएको एक हप्ते विशेषज्ञ सहितको टोलीले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य चेक जाँच, ल्याब टेस्ट लगायतका सेवाहरू प्रदान गरेको खबर आजको रितम्भरामा छापिएको छ।
प्रहरीले कैलालीको धनगढीमा जुवाको खालबाट 1,64,000 नगदसहित 8 जुवाडेलाई समातेको छ। रुकुमको खबरमा त्यहाँ जुवाता सञ्चालनमा बिस्तारै कमी आउन थालेको छ भने सल्यानमा पनि जुवाता सञ्चालनमा कमी आउन थालेको प्रहरीले जानकारी दिएको छ। यता बाँकेमा पनि चौतर्फी रूपमा प्रहरीको सक्रियता बढ्दै गएको दैनिक नेपालगञ्जले खबर छापेको छ।
पश्चिम डायरीमा अब नागरिक मत, स्थानीय तहका जनप्रतिनिधिको 100 दिनको मूल्याङ्कनबारे यो साताको नागरिक मत केन्द्रित रहेको छ। सुनौ दैलेख महाबु गाउँपालिकाका अमरबहादुर थापाको विचार।
स्थानीय निर्वाचन पश्चात जुन विजय भएर गएका पदाधिकारीहरू छन् नि, अहिलेसम्म उनीहरू जुन स्थानीय नियमावली नआएर अनुयोलमा छन्, हामीसँग कार्य निर्देशिका छैन, स्थानीय नियमावली छैन, हामीले कसरी काम गर्ने भनेर नै उनीहरू अनुरोधमा छन् र गाउँपालिकाको एउटा बैठकबाट जुन अलिअलि छुट्याएको बजेट हो त्यही अनुसार मात्रै काम गरिरहेको छ। जति गर्नु थियो राज्यले दिएको स्थानीय स्वायत्त शासन ऐन हो नि, त्यो अनुसार मलाई गरे जस्तो लाग्दैन।
यस वर्षको भाइटिकाको साइत कार्तिक 4 शनिबार बिहान 11:51 उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले भाइटिकाका समयमा दाजुभाइले पश्चिम फर्केर बस्ने र दिदीबहिनीले पूर्व फर्केर टिका लगाउने गरेमा राम्रो हुने उहाँले बताउनुभयो। यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँकेका टिकट आकाङ्क्षी जति राजधानीमा, बर्दिया माओवादीमा मनमुटाव, कैलालीमा उम्मेद्वार छनौट गर्न सकस।
समानुपातिकको बन्द सूचीमा कोको परे, जिल्ला पार्टीका जिल्ला तह नै अनभिज्ञ, 45 दलद्वारा सूची पेश।
मध्यपहाडी क्षेत्रमा लिफ्ट सिँचाइ योजनाको सञ्चालनको तयारी, जुम्लामा जलवायु सम्मेलन, पर्वतीय र हिमाली क्षेत्रका सवालमा बहस।
र बाँकेमा सहकारी मार्फत 40,23 करोड ऋण लगानी, दशकपछि दैलेखवासीले शुद्ध खानेपानी पाउने, नेपालगञ्जमा व्यवस्थित वधशाला नहुँदा सहर दुर्गन्धित।
पश्चिम डायरी krishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले krishnasarfmको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै राकेश र म तुला बिदा हुन्छौँ। आज असोज 30 सोमबार, अक्टोबर 16 एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार FM
94 MHz कृष्ण सार जत्तिकै तेज।
यो तरङ्ग रेडियो कृष्ण सारको हो।
कृष्ण सार FM हो यो कृष्ण सार।